नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रेया नेपाल। आज मिति 2079 साल फागुन 18 गते बिहिबार, फागुन शुक्ल पक्ष दशमी तिथि, तदनुसार मार्च महिनाको 2 तारीक सन् 2023, नेपाल सम्मत 1143। प्रदेश संरचना कार्यान्वयनमा आएको 5 वर्षपछि प्रदेश एकले नाम पाएको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले मुख्य खबरको रूपमा छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। प्रदेश सभाको बुधबार बसेको बैठकले कोशी प्रदेश नामाकरण गरेको हो। अन्य प्रदेशको नामाकरण प्रदेश सभाको पहिलो कार्यकालमै भइसक्दा प्रदेश एकले भने दोस्रो कार्यकालमा आएर नाम पाएको छ। सत्तारूढ़ नेकपा एमालेका सांसद रामबहादुर मगरको प्रस्ताव तथा एमालेकै सांसद द्वय विदुर लिङथेप र निरन राईको समर्थनमा प्रदेश सभा सचिवालयमा दर्ता गरिएको प्रदेश नामाकरण सम्बन्धी प्रस्ताव 2/3 बहुमतले पारित भएको हो। प्रदेशसभामा भएको मत विभाजनबाट प्रदेशको नाम कोशी प्रदेश राख्नुपर्छ भन्ने प्रस्ताव 2/3 बहुमतले पारित भएको सभामुख बाबुराम गौतमले जानकारी दिनुभयो। कोशीको पक्षमा 82 मत परेको छ भने विपक्षमा 4 मत परेको छ। बैठकमा 4 सांसद अनुपस्थित रहनुभयो। प्रदेश सरकारका स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टीका सांसद निर्मला लिम्बु र राप्रपाका सांसद सरिदा बरजगाई मत विभाजनको जनाउ घण्टी बजिसकेपछि ढिला गरी पुग्नुभएका कारण प्रदेश सभाभित्र प्रवेश गर्न नपाउँदा मतदानमा सहभागी हुन पाउनु भएन। कुल 93 सदस्यीय प्रदेशसभामा 89 जना उपस्थित हुनुहुन्थ्यो। प्रदेशसभा सचिवालयमा नेकपा एमालेका सांसद मगर प्रस्तावक तथा एमालेका सांसद निरन राई र नेपाली कांग्रेसका सांसद भूमि प्रसाद राजवंशीले बुधबार दिउँसो 1 बजे प्रदेशको नाम कोशी प्रदेश राख्ने प्रस्ताव दर्ता गराउनु भएको थियो। तर नेकपा माओवादी केन्द्र नामाकरणको प्रस्तावक बस्न तयार नभएपछि कांग्रेसले प्रस्तावमा राखेको समर्थन फिर्ता लिएको थियो। कांग्रेस सांसद राजवंशीले समर्थन फिर्ता लिएपछि एमाले सांसद विदुर लिङथेपले समर्थन गर्नुभयो। प्रदेश एक अब कोशी प्रदेश, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यसै प्रसंगलाई अन्नपूर्ण पोस्टले प्रदेश एक अब कोशी शीर्षकमा खबर बनाएको छ भने राजधानी दैनिकले प्रदेश एक कोशी शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। नयाँ पत्रिका दैनिकले यसै प्रसंगलाई 6 वर्षको सकसपछि प्रदेश एकले पायो नाम शीर्षकमा खबर बनाएको छ। देश संघीयतामा गएपछिको पहिलो कार्यकालमै 6 प्रदेशले नामाकरण टुंग्याए पनि प्रदेश एक विवादमै अल्झियो। तर दोस्रो कार्यकालको शुरूआतमै प्रदेश सभाका 93 मध्ये 82 सांसदको समर्थनमा कोशी नामाकरण गरिएको प्रसंगलाई अग्रपृष्ठमा छापेको छ। यसैबीच एमाले प्रमुख सचेतक रेवती रमण भण्डारी भन्नुहुन्छ, कोशी सभ्यताको मूल आधार हो, आर्थिक नदीको स्रोत हो, नदी गतिशील हुन्छ, गतिशीलता दिनका लागि पनि कोशी नाम आवश्यक रहेको हो, त्यसैले कोशीमा राजनीतिक सहमति जुटेको हो। यसै गरी कांग्रेस संसदीय दलका नेता उद्धव थापा भन्नुहुन्छ, प्रदेशलाई नामविहीन बनाएर राख्नु लाजमर्दो विषय भयो, त्यसैले कोशी प्रदेशको पक्षमा मत दिएर नाम टुंग्यायौं, यसमा अब धेरै राजनीति गर्नु हुँदैन। संसदीय दलका नेता इन्द्रबहादुर आङबो भन्नुहुन्छ, हामी पहिचान झल्किने नामकै पक्षमा हो, तर हाल प्रदेशलाई नाम दिन मात्रै सहयोग गरेका हौ, पछि पहिचान पक्षधरले जनादेश दिए भने फेरि 2/3 बहुमतले संशोधन गर्नेछौ। 6 वर्षको सकसपछि प्रदेश एकले पायो नाम नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। नागरिक दैनिकले प्रदेश एकको नामको शीर्षकमा खबर बनाएको छ भने अन्य पत्र पत्रिकाले पनि यसै प्रसंगलाई अग्रपृष्ठमा छापेका छन्। सत्ता समीकरण फेरिएपछि त्यसको असर प्रतिनिधि सभामा पनि परेको छ। प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल बस्ने स्थानका विषयमा दलबीच विवाद बढ़ने सम्भावना देखिएपछि बुधबारका लागि निर्धारित प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। नयाँ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको आग्रहमा सभामुख देवराज घिमिरेले निर्धारित बैठक स्थगित गर्नुभएको हो। प्रतिनिधि सभा झण्डै 3 साताका लागि स्थगित गरिएको छ। बैठक आउँदो चैत 5 गतेका लागि बोलाइएको छ। सरकारबाट हालै बाहिरिएको नेकपा एमाले र अहिले प्रतिपक्षमा बसिरहेको नेपाली कांग्रेसबीच मतभेद बढ़ने देखिएपछि बैठक रोकिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकै कांग्रेस सत्तापक्ष भएको जिकिर एमालेको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमाले प्रतिपक्षमा बस्ने अडान लिएको थियो। एमालेका उपाध्यक्ष सुभाष नेमाङले सोमबार सभामुख घिमिरेलाई प्रतिपक्षमा बस्नेबारे जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभा सचिवालयले कांग्रेसका पछाडि एमालेलाई राख्ने गरी बैठक चलाउने तयारी गरेको थियो, तर बुधबार कांग्रेस र माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतकको आग्रहमा बैठक स्थगित गरिएको हो। प्रतिनिधि सभा बैठक प्रतिपक्षको विवाद बढ़ेपछि स्थगित, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। जिल्ला कारागार गुल्मीमा सिनियर अहेव दरबन्दी भए पनि 2 वर्षदेखि सुदरबन्दीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ। लामो समयदेखि स्वास्थ्यकर्मीका रूपमा कार्यरत प्रकाश चन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा रहँदा कैदीबन्दीका स्वास्थ्य समस्यासँगै कारागार समेत संकटमा परेको छ। घिमिरे 2077 जेठदेखि स्वास्थ्य मन्त्रालयमा हुनुहुन्छ, जसले गर्दा कारागारका कैदीबन्दीलाई समस्या भएको हो। दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन्, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। लुम्बिनी विकास कोषका कोषाध्यक्षले नियम विपरीत सेवा सुविधा लिइरहेको खुलेको छ। कोषाध्यक्ष ढुण्डीराज भट्टराई सिद्धि चरणले मासिक 63,680 रूपियाँ तलब, बेसिक तलबको 25% भत्ता र 2,000 महँगी भत्ता समेत लिइरहेका छन्, जुन कानून विपरीत हो। 5 चैत 2078 मन्त्री परिषदको निर्णयबाट कोषाध्यक्ष बनेका भट्टराईलाई तलब तोकिएको थिएन। लुम्बिनी विकास कोषका पदाधिकारी सम्बन्धी विनियमावलीमा कोषाध्यक्षले तलब सुविधा लिन पाउने भन्ने व्यवस्था छैन। मन्त्री परिषदको निर्णय अनुसार हुनुपर्ने भनिएको छ, तर बहालवाला कोषाध्यक्ष भट्टराईले मन्त्री परिषदबाट स्वीकृति नलिई तलब भत्ता लिइरहेका छन्। निवर्तमान कोषाध्यक्ष सुरेन्द्र मणि साक्यले पनि यो सुविधा उपभोग गरेका थिए। निवर्तमान कोषाध्यक्षले सुविधा लिएकाले आफूले पनि त्यसै अनुसार लिएको कोषाध्यक्ष भट्टराईको दावी छ। लुम्बिनी विकास कोषमा बेथिथी कोषाध्यक्षले लिए कानून विपरीत तलब भत्ता, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा बनाउने मालपोत कार्यालय बाँके र बर्दियाका प्रमुखदेखि कार्यालय सहयोगीसम्म 25 जनालाई भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशहरू रमेश कुमार पोखरेल, यमुना भट्टराई, खुशी प्रसाद थारूको इजलासले सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने 25 जना कर्मचारीलाई मंगलबार जनही 20,000 जरिवाना र 9 महिना कैद सजायको फैसला सुनाएको हो। मालपोतमा सरकारी जग्गा व्यक्तिका नाममा बनाएको दावीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2076 जेठ 30 गते बाँके र बर्दिया मालपोत कार्यालयका 28 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। विशेष अदालतले आरोपित 28 मध्ये 3 जनालाई सफाई दिँदै बाँकी सबैलाई भ्रष्टाचारी ठहर गरेको हो। मालपोत प्रमुखदेखि कार्यालय सहयोगीसम्म भ्रष्टाचारी ठहर, नागरिक दैनिकले अग्रपृष्ठ छापेको छ। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सहितका दलहरू सरकारमा जान तयार भए पनि प्रधानमन्त्रीले लिने विश्वासको मतको पर्खाईमा रहेका छन्। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएर प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै फागुन 13 बनेको कांग्रेस सहितको 8 दलीय गठबन्धनमा आबद्ध दलहरू सरकारमा जाने बाटो खुल्ने कांग्रेसले जनाएको छ। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भन्नुभयो, फागुन 25 राष्ट्रपति र चैत 3 उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुन्छ। प्रधानमन्त्रीले विश्वासको मत दिएको 2-3 दिनभित्र सरकार निर्माणको चरण पूरा हुने उहाँको भनाई छ। गत पुस 10 पाँच दलीय गठबन्धनका नेताहरूबीच कमजोरी हुँदा नेपाल कम्युनिष्ट पार्टी एमाले सहित 7 दलीय नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकाले फेरि भत्काइएको दावी गर्दै उहाँले भन्नुभयो, पार्टीको तर्फबाट अहिले नै को को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला भइसकेको छैन। म आफू भन्ने अब मन्त्री बन्दिन विश्वासको मत पर्खँदै कांग्रेस सहितको गठबन्धन नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। उपभोक्तासँग नगद, किसानलाई उधारो, डीडीसीले किसानलाई तिर्न बाँकी 50 करोड़, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। किसानलाई मर्कै मर्का, उपभोक्तालाई हाताहाती नगदमा उत्पादन बेच्ने दुग्ध विकास संस्थान डीडीसीले किसानलाई 50 करोड़ भुक्तानी गरेको छैन। व्यवस्थापकीय कमजोरीले पर्याप्त दूध संकलन गर्न नसकेको संस्थान चुहावट नियन्त्रणमा पनि असफल छ। संस्थानको संचित नोक्सान 87 करोड़ पुगेको छ। संस्थानले दूध संकलन गर्ने देशभरका 1200 दुग्ध उत्पादक सहकारीमा करिब 2,00,000 किसान परिवारको संलग्नता रहेको छ। ती किसानलाई मासिक 18-20 करोड़ रूपियाँ भुक्तानी हुन्छ। सामान्यतया 1 र 15 गते वितरण गर्नुपर्छ, तर आमदानी नभएकाले भुक्तानी समस्या भइरहेको छ। एक अधिकारीले भने, संस्थानले किसानलाई भुक्तानीमा ढिलाइ गरेको यो पहिलो पटक भने होइन। कोविड महामारीका बेला दूध, पाउडर, बटर बिक्री नभएको भन्दै 2077 फागुनदेखि करिब 3 महिना भुक्तानी रोकिएको थियो। 2078 कार्तिकमा पुनः 2.5 महिना भुक्तानी रोकिएको थियो। त्यति बेला पाउडर, दूध, बटर बिक्री नभएको भन्दै किसानलाई भुक्तानी दिन संस्थानले कृषि मन्त्रालयसँग 20 करोड़ ऋण लिएको थियो। अहिले फेरि 3 महिनादेखि भुक्तानी रोकिएको छ, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। कर्णाली प्रदेश सरकारले ठूला र मझौला आकारका विकास निर्माणका परियोजना निर्माण गर्नुपर्नेमा टुक्रे योजनाहरूमा हात हाल्ने गरेको छ। आम निर्वाचनका बेला मतदातामा गरेको वाचा र राजनीतिक दलको स्वार्थका लागि प्रदेश सरकार टुक्रे योजना निर्माणमा लागेको हो। मुलुकका 3 तहका सरकारको विकास निर्माण, सेवा प्रवाह र नीति निर्माणमा आआफ्ना क्षेत्राधिकार र जिम्मेवारी तोकिएका छन्। तर ती जिम्मेवारी र क्षेत्राधिकारलाई तिलाञ्जली दिएर स्वार्थ अनुरूपका योजना निर्माण गरिन थालिएको छ। ठूला भन्दा टुक्रे योजनामा बजेट छर्दै कर्णाली प्रदेश कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चलचित्र महोत्सवका माध्यमबाट पर्यटनको विकास गर्न सकिने बताउनु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफका प्रतिनिधिलाई भेट्नुहुँदै वहाँले महोत्सवका माध्यमबाट चलचित्र पर्यटनको विकासमा जोड़ दिनुभयो। नेपालमा चलचित्र महोत्सवको आयोजना हुनुपर्ने आवश्यकता औल्याउनुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, चलचित्र पर्यटनमा फिल्म महोत्सवको विशेष महत्व छ, त्यसका लागि सरकार सघाउन तयार छ। प्रधानमन्त्रीलाई त्यस क्रममा निफका प्रतिनिधिले महोत्सव उद्घाटनको निमन्त्रणा गर्नुभएको थियो। महोत्सवका संयोजक केपी पाठकका अनुसार आउँदो चैत 2-6 गतेसम्म काठमाडौँमा हुने महोत्सवमा 35 देशका 96 चलचित्र प्रदर्शन हुँदैछन्। चलचित्र पर्यटनलाई सरकारले सघाउने गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यता राजधानी दैनिकले अग्रपृष्ठमा 2 महिनामै भित्री 1,00,000 पर्यटक शीर्षकमा खबर बनाएको छ। लामो समय कोरोना महामारीको चपेटामा परेको नेपालको पर्यटन क्षेत्र चलायमान भएसँगै दुई महिनामै 1,28,000 बढ़ी विदेशी पर्यटक भित्रिएका छन्। विभिन्न देशबाट भित्रिने पर्यटक संख्या समेत वृद्धि भएको छ। सन् 2023 बितेका दुई महिना जनवरी र फेब्रुअरीमा मात्रै कुल 1,28,329 विदेशी पर्यटक आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जनवरी र फेब्रुअरीमा पर्यटक आगमन संख्या उत्साहजनक रहेको छ। सन् 2023 जनवरीमा 55,074 पर्यटक आएका थिए। फेब्रुअरीमा 13,255 पर्यटक आएको बोर्डको तथ्याङ्कमा उल्लेख छ। बोर्डले हवाई मार्गबाट आएका पर्यटकलाई मात्र यसमा समावेश गर्ने गरेको छ। स्थलगत रूपमा विभिन्न नाका हुँदै भित्रिएका पर्यटक संख्या तथ्याङ्कमा उल्लेख छैनन्। दुई महिनामै भित्रिए 1,00,000 बढ़ी पर्यटक राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले सरकारी वेबसाइट सुधार शीर्षकमा सम्पादकीय बनाएको छ। प्रविधिको विकाससँगै इन्टरनेट वेबसाइटको प्रभावकारितामा वृद्धि भइरहेका छन्। हिजो आज साना ठूला सरकारी वा गैर सरकारी सबै खाले संस्थाका आफ्ना जानकारी तथा सूचना प्रवाहित गर्ने सहज तथा सरल माध्यमका रूपमा वेबसाइट स्थापित भइरहेका छन्। सूचना प्रवाह तथा सूचना प्राप्तिका निम्ति सेवा प्रदायक तथा सेवाग्राही बीच पुलको काम गर्ने वेबसाइट सरल, सहज तथा सुरक्षित हुनु पनि त्यत्तिकै जरूरी मानिन्छ। गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। यता नागरिक दैनिकले घरभित्र आपसी समस्या हुन सक्छन् तर अन्तर्राष्ट्रिय मञ्चमा नेपालले खेल्ने भूमिका सामूहिक हुनुपर्छ। अन्तर्राष्ट्रिय कूटनीतिलाई घरेलु नीतिमै विस्तार बनाउन नसक्ने हो भने कालान्तरमा बाह्य चलखेलबाट आन्तरिक पक्ष प्रभावित हुने अवस्थामा पुग्न सक्छौ। राष्ट्र र परराष्ट्र शीर्षकमा सम्पादकीय बनाएको छ। त्यस्तै कान्तिपुर दैनिकले नेपाली भान्सालाई भारतीय विषादीको डम्पिङ साइट नबनाऊ शीर्षकमा सम्पादकीय छापेको छ भने यता अन्नपूर्ण पोस्टले जानकी धामको मौलिकता नमास शीर्षकमा सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग। विषादी परीक्षणबारे सरकारकै भनाईमा विरोधाभास शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। तरकारीमा विषादी परीक्षण गर्ने प्रस्ताव मन्त्री परिषदबाट फिर्ता भएको बारे स्पष्टीकरण दिन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विज्ञप्ति जारी गरेको छ। तर विज्ञप्तिले झन विरोधाभास देखाएको छ। सरकारको नेतृत्व फेरिएपछि मन्त्री परिषदमा विचाराधीन सम्पूर्ण प्रस्ताव फिर्ता गर्ने 2079 पुस 11 निर्णय अनुसार विषादी परीक्षण सम्बन्धी प्रस्ताव पनि फर्काइएको मन्त्रालयको दावी छ। तर सोही प्रस्ताव सँगसँगै मन्त्रालयले पेश गरेको खाद्यान्न, तेलहन र अन्नमा आधारित पूरक बाल आहारको मापदण्ड भने मन्त्री परिषदबाट स्वीकृत भइसकेको छ। उक्त मापदण्ड गत फागुन 1 राजपत्रमा समेत प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ। तरकारीको विषादी परीक्षण गर्ने मापदण्ड सहितको प्रस्ताव 2079 भदौ 15 मन्त्री परिषद पुगेको थियो। आयात हुने तरकारीको गुणस्तर परीक्षण गर्दा जीवनाशक विषादीको अवशेष भेटिने र त्यस्तो तरकारी रोक्दा भारतसँगको सम्बन्ध बिग्रने भन्दै प्रस्ताव फिर्ता गरिएको समाचार प्रकाशित गरिएको थियो। सरकारी तथ्याङ्क अनुसार आयात हुने तरकारी मध्ये करिब 95% भारतबाट आउँछ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा मात्र 16,96,13,00,000 रूपियाँको तरकारी भारतबाट भित्र्याइएको थियो। विषादी परीक्षणबारे सरकारकै भनाईमा विरोधाभास कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कार्यान्वयन गर्न लागत बढ़ने भएपछि 5 अर्ब अपुग हुने देखिएको छ। 2074 सालमा सम्झौता भएको यो परियोजना 2080 साल भदौबाट कार्यान्वयनको चरणमा जाँदैछ। 6 वर्षपछि आयोजना कार्यान्वयनको चरणमा जाँदा मूल्य वृद्धि लगायतका कारणले रकम अभाव हुन सक्ने परियोजना कार्यान्वयन कार्यालय एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग विष्ट बताउनुहुन्छ। एमसीसी परियोजनाका लागि सन् 2011 छनौट भएको नेपालले 2017 सेप्टेम्बर 14 सम्झौतामा हस्ताक्षर गरेको थियो। 2074 भदौ 29 गते तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की वाशिङटन डीसी पुगेर एमसीसीका कार्यवाहक सीईओ जोनाथन नासका साथ हस्ताक्षर गर्नुभएको थियो। सन् 2011 सेप्टेम्बर 2-9 तारीकमा तत्कालीन अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले एमसीसी कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। तत्कालीन सरकारले मन्त्री परिषदबाट निर्णय गरी 2076 असार 30 गते अनुमोदनको लागि संसदमा दर्ता गरेको थियो। 2078 फागुन 8 गते टेबल भएको सम्झौता फागुन 15 गते संसदबाट अनुमोदन भयो। एमसीसीको लागत बढ़ने अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणमा गत साउनदेखि फागुनसम्म 351 मेगावट विद्युत थप भएको छ। प्रसारण लाइनमा जोड़िएका 15 जलविद्युत आयोजनाको 231.07 मेगावट व्यावसायिक उत्पादन र कारोबार समेत शुरू भइसकेको छ। यसबाहेक 5 कम्पनीको 120 मेगावट पनि जोड़िएको हो, तर व्यावसायिक कारोबार भने थालेका छैनन्। 8 महिनामै राष्ट्रिय प्रसारणमा 351 मेगावट बिजुली थपियो। यो खबर कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।